नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी संसदमा भोलिसम्म रोकिएको प्रधानमन्त्रीको चुनाव र भरतपुर महानगरपालिकाको मतगणनाबारे छलफल गर्दैछौ। प्रमुख प्रतिपक्षी दल एमाले संसद अवरूद्ध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री चयनका लागि संसदमा हिजो तोकिएको चुनाव भोलिसम्म सरेको छ। भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि विरोधमा उत्रिएको एमाले संसद अवरोधलाई निरन्तरता दिने भएपछि प्रधानमन्त्री चयन जस्तो महत्वपूर्ण कार्यसूची प्रभावित भएको छ। निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको 19 नम्बर वडामा पुनः मतदान गराउने निर्णय गरेसँगै एमाले त्यसका विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गर्दै विरोधको श्रृंखलालाई निरन्तरता दिएको हो। एमाले मतदान नभई च्यातिएका मतपत्रलाई बदर गरी मतगणना गर्नुपर्ने माग गर्दै आएको छ। आजको कार्यक्रममा हामी संसदमा संवैधानिक आयोगले गरेको निर्णयको विषयलाई लिएर एमाले किन संसद अवरूद्ध गरेको छ, अब प्रधानमन्त्री चयनको प्रक्रिया कसरी अगाडि बढ्छ, एमाले अब आयोगको निर्णय अनुसार मतदानमा सहभागी हुन्छ कि हुँदैन, कानूनमा देखिएको कमजोरी कहिले संशोधन हुन्छ लगायतका विषयमा छलफल गर्दैछौ। छलफलमा हामीसँग हुनुहुन्छ एमाले चितवनका जिल्ला अध्यक्ष एवं सांसद कृष्ण भक्त पोखरेल। उहाँसँग कुराकानी गर्नु अघि सुनौ यो रिपोर्ट साथी मोहन पौडेलबाट।
प्रमुख प्रतिपक्षी एमाले संसद अवरोध कायमै राख्ने चेतावनी दिएपछि प्रधानमन्त्रीको चुनाव भोलिसम्म सरेको छ। भरतपुर महानगरपालिका 19 नम्बर वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयप्रति रुष्ट बनेको एमालेका कारण प्रधानमन्त्री चयन जस्तो महत्वपूर्ण कार्यसूची सरेको हो। आयोगको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको र त्यसको प्रारम्भिक नतिजा नआउन्जेल पर्खिन एमाले गरेको आग्रहमा प्रधानमन्त्रीका उम्मेद्वार शेरबहादुर देउवा सहमत हुनुभयो। हिजो कांग्रेस, माओवादी केन्द्र, नेपाल फोरम लोकतान्त्रिक लगायत दलका सांसद शेरबहादुर देउवालाई प्रधानमन्त्री निर्वाचित गर्न संसद भवन पुगे पनि त्यत्तिकै फर्किन बाध्य भए। बिहिबार बहुमती आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले गरेको पत्र समेत पढ्न नदिएर संसद अवरूद्ध गरेको एमाले प्रधानमन्त्री चयनको कार्यसूची समेत अघि बढ़न नदिएको हो। भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना अघि बढ़ाउन माग गर्दै आन्दोलित बनेको एमाले आयोगले फेरि मतदान गराउने निर्णय गरेपछि थप आक्रोशित बनेको छ। संसदको अवरोध खुलाउन केही दिनदेखि शीर्ष नेता र कार्यव्यवस्था परामर्श समितिमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि सभामुख अनसरी घरतीले बैठक मंगलबार 1 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। प्रधानमन्त्री बन्न तमतयार भएर संसद पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा आफू मंगलबारसम्म कुर्न तयार भएको बताउनुभयो। आयोगको फेरि मतदान गराउने निर्णय विरूद्ध एमालेका समर्थकले हिजो नै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रिटको प्रारम्भिक सुनवाईका लागि आज पेशी तोकिएकाले अदालतको आदेश नआएसम्म सदनको कार्यवाही अघि बढ़न नदिने अडान ओलीले शीर्ष नेताको बैठकमा राख्नु भएको थियो। भरतपुर महानगरपालिकाको 19 नम्बर वडामा सत्तारूढ़ दलको दबावमा निर्वाचन आयोगले निर्णय गरेको एमालेको आरोप छ। भोलि मंगलबारसम्म आन्तरिक र दलहरूबीच छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले जानकारी दिनुभयो।
यसबीचको अवधिमा पार्टीहरूको बीच घनीभूत रूपमा द्विपक्षीय, त्रिपक्षीय, बहुपक्षीय कुराकानी गर्ने र आपसमा रहेका असमझदारीहरू, अविश्वासहरू, आशंकाहरू केही छन् भने ती सबै चीजहरूलाई हल गर्नका लागि अधिकतम प्रयास गर्ने।
देशको 40औं प्रधानमन्त्रीका लागि देउबाको मात्र उम्मेद्वारी परे पनि मत विभाजन मार्फत बहुमत देखाउनु पर्ने कानूनी व्यवस्था छ। 593 सांसद रहेको संसदमा प्रधानमन्त्री हुन सामान्य बहुमत अर्थात 297 समर्थन भए पुग्ने भए तापनि देउबाको पक्षमा झण्डै 2/3 पुग्ने देखिएको छ। यस्तो अवस्थामा सभामुखले संसद बैठक स्थगित गरेको भन्दै देउबाका विश्वास पात्र केही नेताले भने असन्तुष्टि जनाएका छन्। नेता रमेश लेखक:
सभामुखले प्रधानमन्त्रीको निर्वाचन हुने समय र तिथि तोकिसकेको अवस्थामा हाउस चाहिँ त सूचनाबाट नै स्थगित गर्ने कुरा राम्रो होइन। कमसेकम आज हाउस बस्नु पर्थ्यो, प्रधानमन्त्रीको निर्वाचन गर्नु पर्थ्यो, स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा मुलुकलाई अनिश्चिततामा मुलुकलाई अन्यलमा राख्ने कुरा बिल्कुलै ठिक होइन। प्रधानमन्त्रीको निर्वाचन गरेर आज नयाँ प्रधानमन्त्री चयन गर्नुपर्थ्यो।
कार्यक्रममा अब हामीसँग हुनुहुन्छ एमाले चितवन जिल्ला अध्यक्ष एवं सांसद कृष्ण भक्त पोखरेल।
तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा स्वागत छ।
धेरै धन्यवाद।
संसद बैठक किन स्थगित भयो? आज त प्रधानमन्त्री चयनको चयन गर्ने कार्यतालिका सभामुखीले सार्वजनिक गर्नुभएको थियो, कसरी स्थगित हुनुपऱ्यो पर्सिसम्मको लागि?
विशेष हामी विगत केही दिनदेखि भरतपुर महानगरपालिकाको जनताले गरेको मतको सुरक्षा र मत च्यात्ने कार्य जुन गरेर पुननिर्वाचन गर्ने जो षड्यन्त्र गरिरहेको अवस्था थियो, त्यसका विरुद्ध हामी जनताको अभिमतको सम्मान गर्दै लोकतान्त्रिक एउटा विधि मूल्य मान्यतालाई स्थापित गर्नका निमित्त जनताको मुख्य छलफल गर्ने सार्वभौम जनताको मुख्य अधिकार सम्पन्न निकाय पार्लियामेन्टले यसमा छलफलको लागि हामीले चाहिँ यस विषयमा सरकारको एउटा निश्चित धारणा आओस् भन्ने हिसाबबाट हामीले चाहिँ संसद अहिले चल्न दिन सक्ने अवस्था बनेको थिएन र आज पनि त्यसकै निरन्तरताको रूपमा अहिले जो प्रधानमन्त्रीको निर्वाचनको सन्दर्भमा भन्नुहुन्छ भने त हाम्रो विधि जो व्यवस्था छ र यस अगाडिका अभ्यासहरू निर्वाचन कार्यक्रम संसदले पारित गर्ने विषय हो, तर अहिले उहाँहरू हठात रूपमा चाहिँ हठात मानसिकताले के गरिरहनु भएको छ भने अब सूचना टाँसेर चाहिँ अब संसदका चाहिँ प्रधानमन्त्रीको निर्वाचनको सारा विधिहरू निर्माण गरिरहनु भएको छ। भोलि कहीँ कतै हाम्रो मेजोरिटी छ ल सूचना टाँसेरै तपाईँको चाहिँ प्रधानमन्त्री निर्वाचित भयो भन्ने हिसाबबाट जाने जो शैलीहरू उहाँले देखाइरहनु भएको छ अथवा संसदलाई छलेर संसदमा बसेर छलफलका विधिबाट होइन, समस्या समाधान गर्ने विधिबाट होइन, बहुमतका नाममा जो संसद परम्परालाई चाहिँ छलेर जो जाने प्रणाली स्थापित गर्नुभएको छ यस विषयमा चाहिँ हाम्रो सहमति हुन नसकेको कारणले आज सम्भव भएन। भोलि शीर्ष नेताहरू बसेर पर्सिभित्रमा यी सबै विषयहरूको चाहिँ एउटा निदान गर्ने भन्ने हिसाबबाट आजको संसदको बैठक चाहिँ चल्न सकेन, सूचना टाँसेर पर्सिसम्मलाई स्थगित भएको अवस्था छ।
तपाईँले हिजो अस्तिदेखि पनि निरन्तर छलफल गरिरहनु भएको छ सत्तापक्षीय दलहरूसँग, सभामुखसँग पनि परामर्श गरिरहनु भएको छ। सत्तापक्ष चाहिँ आजै जसरी हुन्छ शेरबहादुर देउवालाई चाहिँ प्रधानमन्त्री बनाउने गरी संसदको प्रक्रिया अगाडि बढाउने तयारीमा देखिन्थ्यो, तर के त्यस्तो कन्भिन्सिङ गर्नुभयो तपाईँहरूले ताकि सत्तापक्षीय दलहरू विशेष गरी नेपाली काङ्ग्रेस र माओवादी केन्द्र चाहिँ आजको बैठक चाहिँ भोलिसम्मका लागि सार्न तयार?
होइन, हामीले प्रष्ट भाषामा राख्यौँ कि विपक्षीको पनि एउटा सहमति बनाएर जाने हो भने तपाईँहरूले दुई दिन समय अवधि सार्नुहोस्, होइन तपाईँहरू बलका आधारमा बहुमतका आधारमा प्रधानमन्त्री घोषणा गर्ने जुन बाहिरी घोषणा गर्ने जो योजना तपाईँहरू बनाइरहनु भएको छ यसका आधारमा गर्ने हो भने तपाईँहरू कन्टिन्यू गर्नुहोस् भन्ने हिसाबबाट हाम्रो पार्टीका श्रद्धेय अध्यक्षले विषयवस्तु राखिसकेपछि उहाँहरू तयार हुनुभयो एउटा। दोस्रो, अहिले यही मतगणनाको सन्दर्भमा पनि निर्वाचन आयोगले जुन निर्णय गर्यो त्यस विषयमा सामान्य सर्वोच्च अदालतमा मुद्दा परेको छ, भोलि एउटा सामान्य सर्वोच्च अदालतबाट आदेश आउँछ, त्यो आदेशपछि सहज एउटा परिस्थिति हुन्छ, सामान्य अदालतको आदेशलाई सबैले पालना गर्नुपर्ने दायित्व पनि हो, संवैधानिक दायित्व पनि हो। त्यसपछि पर्सिको बैठकपछि अलिकति थोरै परिस्थितिमा सहजता आउने भन्ने तर्कले पनि उहाँहरू तयार हुनुभयो होला भन्ने लाग्छ।
एमाले अब यो चाहिँ सूचना मार्फत यस अघिको परम्परा चाहिँ प्रधानमन्त्री चयनको राष्ट्रपतिको पत्र संसदमै पढेर सुनाएपछि मात्र प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढ्ने हाम्रो परम्परा छ, संसदीय परम्परा छ, तर तपाईँहरूकै अवरोधका कारण चाहिँ सभामुखले सूचना टाँचेर प्रक्रिया अगाडि बढाउनु भयो। अब तपाईँहरूले चाहिँ यो हामीलाई थाहा छैन त भन्दै आउनु भएको छ, अब फेरि मनोनयनको लागि चाहिँ समय दिइनुपर्छ, यो चाहिँ फेरि सुरुदेखि नै प्रक्रिया अगाडि बढ्नुपर्छ प्रधानमन्त्री चयनको भन्नुभएको
होइन? अब शेरबहादुरजीले मनोनयन गर्नुभएको छ, ठिक छ, उहाँलाई थाहा भयो, मनोनयन गर्नुभयो, तर सिङ्गो सार्वभौम संसदमा यो विषय दुनियाँको अभ्यासै हेर्नुहुन्छ भने पनि कि हेड अफ द स्टेटले आह्वान गर्छ, बहुमतीय पद्धति पार्लियामेन्टले सभामुखलाई मात्रै होइन, त्यो सभा राष्ट्रपतिबाट आएको पत्राचार भनेको संसदलाई हो, अब संसदले त्यो प्रक्रियाको थालनी गर्ने हो, उहाँले अब त्यो थालनी गर्नुपर्छ। अब ठिक छ, सभामुखले गरिसकेपछि शेरबहादुरजीले अब फेरि निवेदन हाल्नु पर्ला नपर्ला तफसिलको कुरा होला, तर अरू गर्न चाहनेहरूले पनि मौका पाउनुपर्छ र यो संसदको आफ्नो स्वामित्वभित्र प्रोपर्टीभित्र प्रवेश गर्नुपर्छ भन्ने हाम्रो कुरा हो। त्यस विषयमा भोलि एउटा निष्कर्षपछि पर्सिको संसदीय बैठकमा उम्मेद्वार हाल्न चाहनेले उम्मेद्वार हाल्न पाउने वातावरण बन्नुपर्छ र त्यसपछि निर्वाचनका विधिबाट जसले मेजोरिटी ल्याउँछ उसले सरकार बनाउने अवस्था
पछि मनोनयनको समय पाउनु पर्यो भन्ने तपाईँहरूको
हो, किनभने अहिले सार्वभौम संसदमा यो विषय प्रवेशी भएको छैन। सभामुखले यस प्रकारले सूचना टाँस्ने हाम्रो विगतको परम्परा अभ्यास केही कुराले पनि त्यो कुरा देखाउँदैन। त्यसकारणले संसदबाट यो मितिमा यसरी यो चीज गर्ने भन्ने कुराको निर्कुल गरेपछि मात्रै निर्वाचनका अरू प्रक्रियाहरू अगाडि बढ्छ।
तपाईँले पनि पटक पटक यो कब्जा होइन जुन निर्वाचन ऐनमा उल्लेख भएको कुरा छ त्यस्तो स्थिति होइन भन्नु भनिरहनु भएको छ। त्यस्तै गरी यो मुख्य निर्वाचन अधिकारीको कार्यालयले निर्वाचन आयोगलाई पठाएको प्रतिवेदन, त्यस पछाडि अनुगमन टोलीले तयार पारेको प्रतिवेदन र सुरक्षा निकायले दिएको प्रतिवेदनमा पनि कहीँ पनि यो चाहिँ मतगणना स्थल चाहिँ कब्जामा गएको हो भनेर कहीँ पनि उल्लेख गरिएको छैन। तर पनि त्यति हुँदाहुँदै निर्वाचन आयोगले कब्जामा भएको भनेर निर्णय गर्यो। तपाईँ त्यतिखेर त्यहाँ हुनुहुन्थ्यो, नेकपा एमालेको त्यहाँको जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो, के थियो त्यहाँ भित्रको वास्तविक अवस्था, घटनाक्रम के थियो, त्यो पनि अलिकति हामीलाई चित्रित गरिदिनु।
यो 19 नम्बर वार्डमा कुल 2897 मत खस्या थियो। 2897 मध्ये 1809 नतिजा आइसकेका थियो। 19 नम्बरमा आउनु अगाडि नेकपा एमाले 784 मतले विजय गरिरहेको अवस्था थियो मेयरमा। यो वार्डमा नेपाली कंग्रेस र माओवादी गठबन्धनले हामी 300-400 मतले लिड गरौँला भन्ने उहाँहरूको आश्रय छ। तर 1809 गणना गर्दा जम्मा 51 मतले मात्रै जित्ने अवस्था बनिसकेपछि उहाँहरू खाना खाने समयमा जानुभयो। टोटल प्रतिनिधिले छोडेर मतपत्र रहिरहेको सारा ठाउँमा एकजनासम्म पनि प्रतिनिधि नबसेर उहाँहरू जानुभयो। सामान्यतया आधा घण्टा 40 मिनट खाना खाएर आउनुपर्नेमा 1.5-2 घण्टासम्म नआएपछि हामीलाई शङ्का भयो र हामीले स्थानीय प्रहरी, प्रशासन, न्यायाधीश सबैलाई चाहिँ यस विषयमा अब माओवादी केन्द्र आउँदाखेरि केही न केही आततायी व्यवहार गर्छ भन्ने हिसाबबाट हामीले सूचनाहरू पनि गर्यौँ। काफी आशंकाहरू भयो। जब उहाँहरू 1.5-2 घण्टा पछि 11:30 बजेतिर जब उहाँहरू आउनुभयो, आएको प्रारम्भ प्रेमाफिसी रूपमा पस्ने बित्तिकै उहाँहरू चाहिँ असहज परिस्थिति, प्रतिनिधिहरू पनि उहाँहरूले चेन्ज गर्नुभयो, वाइसिएलका अध्यक्ष लगायत थुप्रा नयाँ मान्छेहरू चाहिँ उहाँहरूले प्रतिनिधि चाहिँ चेन्ज गर्न पाउने उहाँहरूको अधिकार हो, चेन्ज गरेर आउनुभयो कि उहाँहरू मतगणना होइन, अब मतपत्र च्यात्न अथवा त्यहाँ केही न केही भाँड भैलो गर्ने हिसाबबाट उहाँहरू आउनुभयो र विदिन 10 मिनट कुनै डिस्कसन होइन केही होइन उहाँहरू चाहिँ बाँदरी शैलीमा छापामार शैलीबाट उहाँहरू त्यहाँ प्रवेश गरेर भट्टाभट मत च्यात्न थाल्नुभयो। प्रहरी एसपी त्यही घटनास्थलमै हुनुहुन्छ, उहाँले वाइसिएलको अध्यक्षलाई समाउनुभयो, समाएर लडाउनु भयो, फेरि मतपत्र छोड्नुहुन्न, तान्नुभयो, यो एवं रित टोटलमा 30-40 सेकेन्ड 30-40 सेकेन्डमा यो सबै चिजहरू भयो। त्यसपछि एकदम सामान्य अवस्था त्यहाँ रह्यो। तर न्यायाधीशज्यूले अब प्रमुख निर्वाचन आयुक्त अधिकृतज्यूले चाहिँ होइन अब म चाहिँ यस्तो परिस्थितिमा मतगणना गर्न सक्दिनँ भन्नुभयो ल ठिकै छ भन्न हामीले त्यसलाई चाहिँ अब उहाँले मतगणनै गर्न सक्दिनँ मेरो ज्यानको खतरा छ यहाँ उहाँ भनिसकेपछि ल ठिक छ भन्न हामीले पनि छोड्यौँ। तर उहाँले के लेखेर पठाउनु भएछ भने अनाधिकृत कब्जा भनेर लेखेर पठाउनु भएछ उहाँले पठाएकोमा चाहिँ, जबकि त्यो घटनास्थलको मुचुल्कामा पनि अनाधिकृत कब्जा छैन, अब प्रहरीले तत्काल गरेको घटनास्थल मुचुल्कामा अरू कुनै पनि डकुमेन्टमा छैन, तर उहाँले प्रतिवेदनमा चाहिँ अनाधिकृत कब्जा भनेर लेख्नुभयो। अनाधिकृत कब्जा भएकै अवस्था होइन, मतपत्र च्यात्ने कार्य र अनाधिकृत कब्जालाई कानुनी शाब्दिक व्याख्या गरौँ वा त्यसलाई स्वर्णिम व्याख्या गरौँ जे व्याख्या गर्दा पनि त्यस्तो अर्थ लाग्दैन। त्यसकै जगमा अनि पछि फेरि जो गीता तिमी सेनाको संयोजकतामा टोली बनेर गयो त्यो टोलीले पनि त्यसरी अनाधिकृत कब्जा होइन त्यो च्यातिएको अवस्था हो भन्ने हिसाबबाट प्रतिवेदनहरू चाहिँ बुझाएको छ। तर निर्वाचन आयोगले हठात ढङ्गबाट सत्ता गठबन्धनको भावनालाई पूर्ति गर्ने हिसाबले लाचार छाया बनेर, म त प्रष्ट भन्छु, लाचार छाया बनेर कानुन सारा कुरा छोडेर यसपछिका सारा अप्ठ्याराहरूलाई छोडेर अहिले तपाईँ हेर्नु भएको छ कि निर्वाचनका यस अगाडिका पूर्व प्रमुख निर्वाचन आयुक्त आयुक्तज्यूहरूले सारा व्यक्तिहरूले भनिरहनु भएको छ कि यो कुनै पनि हालतमा हुन नसक्ने कुरा हो भनेर भनिरहनु भएको छ। तर उहाँहरूले हठात ढङ्गबाट जुन निर्णय गर्नुभयो, अब यो निर्णयले के भन्दाखेरि मुलुकमा हेर्नुहोस् एउटा प्रणाली नै हामी कस्तो प्रणाली भन्दा हार्नेले अब मत च्यात्नुपर्छ, हार्दाखेरि हार स्वीकार्नु परेन, मत च्यातेपछि फेरि इलेक्सनमा जान पाइन्छ भन्ने सन्देश दिनुको अर्थ कहीँ कतै हामीलाई त आशंका लाग्छ कि अब भोलि कुनै पनि निर्वाचन नगर्ने उहाँहरूको योजना हो कि भन्नेसम्मको आशंका चाहिँ हामीलाई लाग्छ।
तपाईँले जुन माग राखेर चाहिँ संसद अवरुद्ध गर्दै आउनुभएको छ, संसद चल्न दिनुभएको छैन, यो निर्वाचन आयोग भनेको एउटा संवैधानिक निकाय हो, तर यो संसद भनेको फरक विषयवस्तु, एउटा संवैधानिक निकायले गर्ने निर्णय र त्यसले दिएका आदेशहरू चाहिँ संसदसँग आएर सिधा ठोकिने, सरकारको विषयमा सरकारसँग आएर चाहिँ प्रश्न सोधिने विषय नहुनुपर्ने भन्ने चाहिँ धेरैको आवाज सुनिन्छ। तर त्यही विषयलाई लिएर तपाईँहरूले यो संसद अवरुद्ध गरेर त्यसमाथि पनि प्रधानमन्त्री चयन जस्तो महत्त्वपूर्ण विषयलाई अवरोध गर्दा त बढी आलोचना भइरहेको छ।
लोकतन्त्रमा सार्वभौम सत्ता जनतामा हुन्छ, जनताले आफ्नो मताधिकारका माध्यमबाट त्यो सार्वभौम सत्ता आफ्ना प्रतिनिधिलाई सुम्पेका हुन्छन्। हो त्यही मतमाथि भएको प्रहारको विषय सार्वभौम सत्ता सुम्पेको अन्तिम थलो पार्लियामेन्टमा छलफल हुने कुरालाई यो लोकतान्त्रिक विधि होइन भन्नु आफैमा हास्यास्पद तर्क हो कि जनताको अभिमतका सन्दर्भमा कुनै पनि संवैधानिक निकायले गर्ने निर्णय एउटा तफसिलमा होला, त्यसले एउटा प्रक्रिया होला, त्यसमा फेरि चित्त नबुझी अर्को ठाउँमा जाने कुरा होला, तर त्यो विषय त्यो कुनै हठात कसैले बाहिरी शक्तिले अथवा निर्वाचन कार्यक्रम नमान्ने शक्तिले यो निर्वाचन लोकतान्त्रिक प्रक्रियालाई अवलम्बन नगर्ने शक्तिले गरेको भए त्यसको अलग विधिहरू हुनसक्थ्यो होलान्। तर निर्वाचन प्रक्रिया स्वीकार गर्ने र त्यसमा पनि सत्ताको नेतृत्व गर्ने दल स्वयंले गएर जनताको मत जो च्यात्ने काम गर्यो त्यसको विषयमा छलफल गर्ने संसद बाहेक अर्को कुनै महत्त्वपूर्ण थलो हुन सक्दैन। त्यही संसदभित्र हामीले यो विषय छलफल हुनुपर्छ र यो विषयमा सरकारको धारणा हुनुपर्छ भन्दा उहाँहरू धारणा पनि नदिने, उहाँहरू प्राविधिक टेक्निकल केही ओडहरूलाई कानूनमा भएको छिद्रतालाई समाएर खेलमा एउटा सामान्य खेलमा फुटबल खेल हुन्छ, फुटबल खेलमा गोल हान्न लागेको खेलाडीलाई पछाडिबाट लात्ताले हानेर ढाल्यो भने त्यसले त्यो ढाल्ने मान्छेले पेनाल्टी पाउँदैन। तर अहिले राजनीतिको यो लडाइँमा जनताको यो सार्वभौम अधिकार प्रयोग गर्ने थलोमा जसले लाती हानेर ढाल्यो उसैलाई पेनाल्टीको अवसर दिने गरी जो निर्वाचन आयोगले निर्णय गरेर सरकार त्यो दिशामा उद्दत गरायो निर्वाचन आयोगलाई प्रष्ट भन्न सकिन्छ कि प्रमुख
तपाईँहरूको भनाइ चाहिँ आयोग संवैधानिक निकाय त हो तर आयोग चाहिँ सरकारको छाया चाहिँ संवैधानिक निकाय आयोगमाथि पर्यो, सरकारको प्रभाव र दबावमा निर्णय गर्यो
निश्चित रूपमा र विधिकै कुरा गर्नुहुन्छ भने पनि जो निर्वाचन तथा कसुर सम्बन्धी ऐन छ त्यो ऐनमा भएको व्यवस्था अनधिकृत कब्जा भएको अवस्था अनधिकृत कब्जा भएको हो त त्यही हलभित्र म त प्रत्यक्षदर्शी पनि हो कि त्यही हलभित्र जतिखेर मतपत्र च्यातियो 19 नम्बरको पनि मतपत्र त्यहाँ छ, 20 नम्बरको पनि मतपत्र छ। टोटल मतगणना स्थल अनाधिकृत कब्जा भयो भने त 20 पनि बदर गर्नु पर्यो, उहाँहरूले 20 पनि बदर गर्नु पर्यो नम्बर वान। नम्बर टू एसपी स्वयं गएर मत च्यात्नेहरूलाई पक्राउ गर्नुभएको छ र विदिन 40 सेकेन्ड 40 सेकेन्डमा सबै चिज यथा अवस्थामा आएको छ। कुनै आपराधिक समूहले 30-40 सेकेन्डभित्र केही मत च्यात्ने बित्तिकै मत दान गर्ने प्रणालीलाई हामी स्थापित गऱ्यौँ भने दुनियाँमा मैले यो कुरा युरोपतिरमा भएका साथीहरूलाई नि भने कि हामी 400 वर्ष अगाडि मात्रै युरोपमा यस्ता घटना हुन्थे भन्ने कल्पना गर्न सक्छौँ। आजको 21 शताब्दीमा त कसैको पनि दिमागमा यस्तो कल्पनासम्म हुन सक्दैन भन्ने जो एउटा स्थिति हो हामी हाम्रो देशमा, त्यसमा पनि चितवन जस्तो एउटा सचेत जिल्लामा सत्तारूढ पार्टी जसले सत्ताको नेतृत्व गरेको छ उनकै प्रतिनिधि कार्यकर्ता गएर मतपत्र च्यात्ने काम गर्ने काम भयो। तसर्थ हामीले अहिले भन्न खोजेको कुरा के हो त भन्दाखेरि यो सम्पूर्ण अहिले संवैधानिक आयोगले गरेको निर्णय प्रति संवैधानिक आयोगले के आधारमा गर्यो त भन्दाखेरि सत्ताको चाहिँ एउटा अनुचित प्रभावमा रहेर यो निर्णय गर्यो, यो कुनै विधिसम्मत पनि छैन। हाम्रो जो एउटा निर्वाचन सम्बन्धी मूल्य मान्यता यस अगाडि अभ्यास यी सबै कुरामा छैन। जहाँसम्म बागलुङको घटना पनि केही ल्याइएको रहेछ, बागलुङको घटना यो कहीँ पनि जोडिन्न। बागलुङमा के हो त भन्दा सदरमत र बदरमतको विषयमा झगडा भएको हो
54 सालमा
अनि सदरमत र बहुमत सदर र बदरमतमा झगडा भइसकेपछि दलहरूको बिचमा सहमति भएन र त्यसो भए लेट्स गो इन इलेक्सन, त्यसो भए अब हामी इलेक्सनमा जाउँ भनेर सर्वदलीय सहमति गरेर इलेक्सन गरेको हो। त्यो विषय र यो विषय कहीँ पनि कहीँ पनि तथ्य फरक छैन, कहीँ पनि मिलान खाँदैन। त्यस कारण यस अगाडि यस्तो अभ्यास थियो, फेरि गलत अभ्यास एमाले कहीँ गरेको रहेछ भने त्यो त्रुटिपूर्ण हो। अपराध जन्य काम कुनै देशमा कुनै भागमा हाम्रो देशको कुनै पनि भागमा एमाले गर्छ भने त्यो ठिक भनेर भन्दै भन्दैनौँ। हामी कस्तो विधि कस्तो थितिलाई स्थापित गर्ने, त्यसमा पनि अहिलेको एउटा नयाँ संविधान अनुसार यता तीन तीनटा निर्वाचन बाँकी स्थानीय तहको आदि निर्वाचन र त्यसपछिका दुईटा महत्वपूर्ण प्रदेश र संसदको निर्वाचन गर्नुपर्ने बेलामा यो चीजलाई तपाईँ स्थापित गर्नुभयो भने जिल्लाको मुख्य हेडक्वार्टरमा मतदान मतगणना गर्दा त यो अवस्था भयो भने गाउँपालिकामा त गाउँमै मतगणना हुन्छ, कुना कन्दरामा मतगणना गर्नुपर्ने हुन्छ, त्यो ठाउँको तपाईँ परिकल्पना गर्नुहोस्। त्यसकारण नेकपा एमाले एउटा लोकतान्त्रिक विधि स्थापित गर्ने पक्षमा नेकपा एमालेको लडाईँ हो।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी संसदमा रोकिएको प्रधानमन्त्री चयनको प्रक्रिया र भरतपुर महानगरपालिकाको वडा नम्बर 19 पुनः मतदान गर्ने आयोगको निर्णयबारे छलफल गरिरहेका छौं। एमालेका चितौं जिल्ला अध्यक्ष एवं सांसद कृष्ण भक्त पोखरेलसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिँदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी संसदमा एमालेको अवरोधका कारण रोकिएको प्रधानमन्त्री चयनको प्रक्रिया र भरतपुर महानगरपालिकामा हुने पुनः मतदानबारे छलफल गरिरहेका छौं। कार्यक्रममा हामीसँग हुनुहुन्छ एमाले चितौं जिल्ला अध्यक्ष एवं सांसद कृष्ण भक्त पोखरेल।
अब तपाईँले नचाहँदा नचाहँदै यति धेरै असहमति राख्दा राख्दै निर्वाचन आयोगले निर्णय त गरिसक्यो र मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई चाहिँ निर्वाचनको मिति र समय तोकेर निर्वाचन गराऊ भनेर पनि भनिसक्यो। अबको तपाईँहरूको फर्दर स्टेट अगाडिको कदम कस्तो हुन्छ, के गर्नुहुन्छ? तपाईँहरू चुनावमा जानुहुन्छ कि बहिष्कार गरेर बस्नुहुन्छ कि के गर्नुहुन्छ?
हामीले यो जो एउटा गैर कानुनी निर्णय भयो त्यो निर्णयका विरुद्ध सम्मानित सर्वोच्च अदालतमा मुद्दा गरिसकेका छौँ। सम्मानित सर्वोच्च अदालतबाट भोलि समयमा एउटा कुनै आदेश आउला, त्यो आदेशलाई अब शिरोधारे गर्नुपर्ने हुन्छ। नम्बर वान। नम्बर टू, हामी जनतालाई जागरण गर्ने कुरा कि यसरी जनताको अभिमत च्यात्ने काम गरियो, जनताको मतमाथि अपमान गर्ने काम गरियो भन्ने कुरा जनताको बीचमा लिएर जान्छौँ। जहाँसम्म अब यो त्यसपछिका चुनाव के गर्ने भन्ने विषयमा चाहिँ पार्टीको स्थायी समिति केन्द्रीय कमिटीबाट ठोस निर्णय पनि आएको छैन। तर सामान्यतया नेकपा एमाले एउटा लोकतान्त्रिक पार्टी भएको हुँदा कुनै पनि प्रकारको निर्वाचनसँग भाग्ने कुरा नेकपा एमाले हुँदैन। नेकपा एमाले फेस गर्न तयार हुन्छ। र जहाँ चितौनकै हकमा कुरा गर्नु छ भने चितौनको 4 नगरपालिकामा माओवादी केन्द्रले एउटा वडा सदस्यसम्म धरोडी फिर्ता गर्न सकेको छैन। त्यो पार्टीसँग लड्न नेकपा एमाले नसकेर अरू विधि अवलम्बन गर्न खोजेको होइन। तर के भन्दा अहिले यो स्थितिलाई हामीले 19 स्थापित गर्यौँ भने देशभरि कहीँ पनि निर्वाचन गर्नु पर्दैन, हार्नेहरूले मतपत्र च्यातेर पुनः मतदान गराउने परिस्थितिको निर्माण हुन्छ। त्यसकारण एउटा राम्रो सिस्टम स्थापित गर्ने लडाईँ नेकपा एमाले गरेको
हो। यो अलिकति तपाईँले अदालतमा चाहिँ यो विषयलाई क्वेसन गरेर तपाईँले एटेम्प पनि गरिसक्नु भएको छ। तपाईँ एकजना कानुनको विद्यार्थी र लामो समय चाहिँ कानुन पृष्ठभूमि पनि गरिरहनु भएको भएर यसको प्रोसेस के हुन्छ? अब अदालतले तत्काल यसलाई चाहिँ तपाईँहरूले माग गरे अनुसार यो मतदानको प्रक्रिया रोक्ने मात्रै काम गर्छ कि मतगणनाको प्रक्रिया पनि तत्काल सुरु गर भन्छ कि के हुन्छ? यसको अलिकति कानुनी बाटो पनि बताइदिनु।
सामान्यतया विपक्षलाई पनि झिकाउनु पर्ने हुन्छ, विपक्षलाई झिकाउने एउटा निश्चित समय हुन्छ र दुवैको कुरा सुनेर मात्रै अन्तिम फैसला हुन्छ। अन्तिम फैसला हुँदा मतगणना गर्ने वा मतदान गर्ने भन्ने हो। अहिले सम्मानित सर्वोच्च अदालतले यदि विधि कानुन उल्लङ्घन गरेर यो जबरजस्त रूपमा कानुनमा भएको जो व्यवस्था अनधिकृत कब्जा हो त्यो अनाधिकृत कब्जा हुँदै नभएको अवस्थामा पनि वादी नेपाल सरकारले नै जो मतपत्र च्यात्नेहरूको विरुद्ध मुद्दा उठान गरेको छ, मुद्दा उठान गर्दा कहीँ पनि अनाधिकृत कब्जा भयो भनेको छैन, खालि केही मान्छे जबरजस्ती रूपमा पसेर मतपत्र च्यातियो भनेर भनेको छ। यी सबै प्रमाणहरूको विश्लेषण गरेर अदालतले अहिले निर्वाचन सम्बन्धी सबै कार्यक्रमहरू चाहिँ हाललाई चाहिँ स्थगित गर्नु भनेर स्टे हुन सक्छ। भोलि स्टे दिन पनि सक्छ वा नदिन पनि सक्छ, त्यो त सम्मानित सर्वोच्च अदालतको कुरा हो। हामी त्यसमा कुनै अनुचित प्रभाव सम्मानित सर्वोच्च अदालतलाई गर्दा पनि गर्दैनौँ। त्यसपछि जो आदेश आउला हामी त्यसपछि बसेर छलफल गरेर बाँकी दिनलाई कसरी लाने र नेकपा एमाले आफ्नो लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गर्दै यो स्थापितको स्थापनाका लागि आम जनतासँग कसरी एकाकार भएर लड्ने जाने भन्ने कुराको हाम्रो योजनाहरू हामी सामाजिक रूपमा योजना बनाउँछौँ।
जस्तै यो मतगणनाको क्रममा 14 दिन भइसकेको थियो त्यहाँ मतगणना निकै सुस्त थियो, एकदम पट्यार लाग्दो थियो, मान्छेलाई चाहिँ बाहिर भरतपुरको परिणाम कतिखेर आउला भन्ने बाहिर खालको उत्सुकता थियो राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा, तर त्यहाँको मतगणना चाहिँ निकै सुस्त थियो। यो मतगणना गर्ने क्रममा त्यहाँ चाहिँ तपाईँहरू दलका प्रतिनिधिहरू मुख्य निर्वाचन अधिकारीको कार्यालयले गरेका केही कमजोरीहरूका कारण पनि यस्तो घटना भएको हो कि, जस्तै त्यही मतगणनालाई चाहिँ दुई चार ठाउँमा राखेर चाँडो गर्न पाएको भए त्यो योजना बन्दैन थियो कि, अनि यी जस्तै तपाईँले चाहिँ सुरु र अन्त्य वडाबाट चाहिँ मतगणना सुरु गर्नुभयो त्यसलाई चाहिँ एकरो गर्न पाएको भए त्यो जुन दलहरूको चाहिँ हार्ने जित्ने जुन प्रक्षेपण पहिल्यै सञ्चार माध्यमबाट व्यक्ति हिसाबले चाहिँ पटक पटक आइरहेको थियो, त्यस्ता गतिविधि नभएको भए त्यस्ता केही कमजोरीहरू नगरेको भए चाहिँ यो परिणाम यो घटना हुँदैन थियो कि भनेर हिसाबले नि तपाईँले मूल्याङ्कन गरिरहनु भएको होला नि।
अनि यहाँले उठाएको विभिन्न सतर्कता अवलम्बन गरेको भए राम्रो हुन्थ्यो भन्ने भनाइ ठिक हो, तर यो त सुनियोजित, यो कुनै भरतपुरमा बसेर मात्रै सुनियोजित होइन, यो काठमाडौँको पनि बालुवाटारमै बसेर गरेको सुनियोजित घटना हो भन्ने हामीलाई लाग्छ, किनभने यो सम्भवै छैन। यस्तो चिज आजको युगमा मतपत्र गएर च्यात्ने मलाई लाग्छ, मलाई यो देशको राष्ट्रपति त भोलिबाट हुन्छस्, यो देशको प्रधानमन्त्री त भोलिबाट हुन्छस्, एउटा मतपत्र च्यातिदिए भन्यो भने मबाट सम्भव छैन, मेरो दिमागमा कोही परिकल्पना पनि हुन सक्दैन। तसर्थ यस प्रकारको आपराधिक क्रियाकलाप जो चाहिँ भयो नि यो अत्यन्तै दुःखद हो, हेर्नुहोस् अत्यन्तै दुःखद हो। त्यस कारण जे गरे पनि जति होसियारी अप्नाए पनि मतपत्र च्यात्ने जो षड्यन्त्र हो योजना हो त्यो त पूर्ति गर्ने नै देखिन्थ्यो कहीँ न कहीँबाट, तर पनि अरू होसियारीको पाटोमा हामीले जस्तो कि प्रत्येक बेन्चीमा दुईजना सुरक्षाकर्मी दुई साइडमा राख्ने अवस्था बनाउन सकेको भए, अनि त्यसपछि अरू विभिन्न अवयवहरू हामीले चाहिँ जस्तो सिसी क्यामेराहरू त्यो ठाउँमा फिट गर्ने, सिसी क्यामेरा नि फोर्थ्यो होला नि फोर्न त उहाँहरूले होइन, यी सबै गलत नियत भइसकेपछि सिसी क्यामेरा हामीले राख्न पाएको भए यी सबै चिज गर्न पाएको भए अलिकति बेटर हुन्थ्यो। अनि फेरि ठाउँ सेलेक्सन पनि तपाईँले भने जस्तै एउटा कभर्ड हल एउटा ठुलो हल जहाँ छुट्टै कोठाहरू पनि छैन, कम्तीमा यो वार्डको यो कोठामा यो वार्डको एउटा कोठामा भनेर त्यो कोठाभित्र एउटा लक गरेर छेस्किन लगाएर बस्ने त्यस्तो पनि ठुलो यस चाँडो परिणाम चार पाँच ठाउँमा ल्याउनु भए यति धेरै योजना बन्ने आदि इत्यादि पनि, उताको वार्डको के परिणाम छ यताको गन्नीले थाहा नहुने त्यस्तो ढ्याक्कै तपाईँको चाहिँ 19 र 20 एकैचोटि 20 उहाँहरूले के यस काठमाडौँमा यस हो त्यो हिसाबका चाहिँ कुराहरू पनि अब हुन सकेन। तर त्यो चिजभन्दा पनि मुख्य गरी हामी जसरी पनि चुनाव जित्नुपर्ने, लोकतन्त्रमा जय पराजय दुवैलाई स्वीकार्नुपर्छ। म अहिले पनि भनिरहेको छु मतगणना गर्ने बित्तिकै नेकपा एमाले जित्ने कुनै आधार छैन, 19 पनि हामी कमजोरै हो, त्यहाँ हामी 50-100 मतले कम हुन्छ, 20 नम्बर पनि नेपाली कङ्ग्रेसको चाहिँ आधारभूत रूपमा बलियो भएको वार्ड हो, भोलि उहाँहरू चाहिँ गरेर हामी हार्न पनि तयार छ, नेकपा एमाले जतिचोटि पनि हार्न तयार छ,
तर प्रक्रियालाई
मान्नु पर्यो। र जुन ढङ्गबाट बल प्रयोग गरेर जनताको मत भनेको त कस्तो चिज, एउटा मान्छे अमेरिकाबाट एक मत दिन आएको छ हेर्नुहोस्, त्यो मत च्यात्ने भनेको जनताको सार्वभौम सत्तामाथिको अतिक्रमण हो, म त यस हिसाबबाट भन्छु, जनताले प्रयोग गर्ने त्यो सार्वभौम सत्ताको प्रयोग भनेकै मताधिकारका माध्यमबाट गर्ने चिज हो, त्यसमाथिको प्रहार हो यो। यसले के भन्दा लोकतन्त्रलाई नि बलियो बनाउँदैन, हाम्रा निर्वाचन प्रणालीहरू पनि राम्रो बन्न सक्दैन, अन्तत गोत्ता कि निर्वाचन होइन भनेर एउटा के भन्दाखेरि निरङ्कुशता निम्ताउने खेलसम्म हो भन्ने मलाई लाग्दछ।
हामीले यो विषयमा छलफल गर्दा चाहिँ यो भरतपुर काण्ड जुन विषय प्रसङ्ग आइसकेपछि अब यो निर्वाचन ऐन स्थानीय तह निर्वाचन 2073 दफा 49 र 50 यी सबै कुराहरू समेट्छ, यसलाई संशोधन गर्नुपर्छ, यो चाहिँ जानाजान नियतवश मतपत्र च्यातियो भने पुनः मतदानमा जानु हुँदैन भन्ने ढङ्गले पनि बहस आइरहेछ, अब के गर्छ एमाले यो ऐन संशोधनतिर यसलाई अलिकति कडा गर्ने विषयतिर तपाईँहरूको ध्यान गएको छ कि छैन?
होइन, तपाईँले यो सवाल उठाएको साह्रै नै महत्त्वपूर्ण छ, हेर्नुहोस् जनताको मतलाई च्यात्ने व्यक्तिलाई 2 वर्षसम्म जेल वा 1,00,000 रुपियाँसम्म जरिवाना, यो पनि कहीँ हुनसक्छ वा दुबई सजाय, यस्तो पनि हुनसक्छ। मलाई आफैलाई यति तपाईँको म एउटा कानुनको पनि विद्यार्थी यति बिटर फिल भइरहेको छ, मिनिमम पनि 10 वर्ष जेल, मिनिमम 10,00,000 रुपियाँ जरिवाना र त्यसपछि जीवनभर सार्वजनिक कुनै पनि पद धारणा गर्न नपाउने, मिनिमम त्यो कानुनमा हामीले परिवर्तन गर्नु पर्यो, एक जघन्य खाले अपराधको रूपमा लिनु, अहिले त बेलेबल नन बेलेबल पनि होइन कि मतगणना गर्दा गर्दै अर्को चरणको अथवा यही मतगणना गर्दा गर्दै बाहिर धरोटीमा छुटिसके मान्छे अभियुक्त अब कहीँ भोलि मतगणना स्थलमै जाने हो कि भन्ने अवस्था देखा परिसक्यो यस्तोसम्म अवस्था देखा पर्यो तसर्थ हाम्रो निवेदन गराइ के छ भने यसमा त कानुन त कहीँ न कहीँ परिवर्तन गर्नु पर्यो एक दोस्रो जहाँसम्म कब्जाको हकमा त हेर्नुहोस् अब त्यसलाई कानुनले त प्रत्येक शब्द अक्षर त गर्दैन त्यसको स्पिडलाई समाउने हो कि कब्जा भन्ने बित्तिकै टोटल त्यो त्यो स्थल चाहिँ कब्जामा लिएर त्यहाँनिर चाहिँ बाह्य विशेष गरी भित्रका प्रतिनिधिभन्दा नै बाह्य फोर्सेसहरू प्रवेश गरेर सुरक्षाकर्मीलाई निस्तेज पारेर गरिने व्यवहार हो त्यहाँ सुरक्षाकर्मी हारेको पनि छैन सुरक्षाकर्मीलाई छलेर केही मतपत्र च्यातिएको छ विदिन वन मिनेट पनि नलाग्दै सुरक्षाकर्मीले काबुलाई यथास्थितिमा ल्याएको छ यस्तो परिस्थितिलाई कब्जा भन्ने ऐनको विधि निर्माणकर्ताको भावना एकदम विपरीत त्यहाँको मुख्य निर्वाचन अधिकारीज्यूले सिफारिस गरिदिनु भयो र त्यही सिफारिसको जग अरू तमाम प्रमाणहरूको जग होइन कि मानवाधिकारवादी सङ्घ संस्था सारा गएर त्यहाँको तथ्यहरूलाई ल्याएर निर्वाचन आयोगमा बुझाएका थिए ती अरू कुनै पनि प्रमाण भएनन् कि रातको समयमा निर्वाचन अधिकृत एउटा एफिडेभिटले जे लेखेर पठाउनु भयो त्यही जगमा रहेर चाहिँ ऐनको मूल गोल्डेन व्याख्या इन्टरप्रिटेसनतर्फ जाँदै नगई शाब्दिक केही प्राविधिक ओडहरू खोजेर जनताको अभिमतमाथि जो प्रहार निर्वाचन आयोगले विवेक कुनै प्रयोग नगरिकन निर्वाचन आयोगले गर्यो त्यो निर्णय जनताका लागि र लोकतान्त्रिक एउटा विधि स्थापित गर्नका लागि योग्य छैन तसर्थ हामीले यसको विरुद्धमा सम्मानित सर्वोच्च अदालतमा मुद्दामा गएको अवस्था हो
यो ऐन संशोधन कुरा मैले
ऐनको सन्दर्भमा त हामी अब छिट्टै हेर्नुहोस् अब सरकारले ल्याए ल्याउँछ नभए प्राइभेट रूपमा भए पनि यो ऐन संशोधनको लागि हामी निरन्तर म त अब पहिलो संसदमा नै संसद जहिले चल्छ मेरो पालो आउँदा पहिलो मुद्दा नै यही बनाएर बोल्नेछु
जस्तै यो ऐन चाहिँ सरस्वती हामीले पनि हेर्दाखेरि चाहिँ संविधान सभाको पहिलो निर्वाचन 2064 जुन ऐन थियो त्यसलाई चाहिँ पछिल्लो समय पनि सर्लक कपी पेस्ट गरेरै लिएर आएको पाइयो यो पछिल्लो समय जुन हामी स्थानीय तहको चुनाव हुन्छ हुँदैन भन्ने जुन अन्यलमा थियौँ र पछिल्लो समय चाहिँ संसदले भटाभट ती कानुनहरू हामीले पारित गऱ्यौँ ती छलफल गर्न नपाइकन कानुनहरूलाई चाहिँ राज्य व्यवस्था समितिमा पनि राजनीतिक लेनदेनको विषय बनाएर त्यसलाई चाहिँ अलिकति तपाईँहरू जस्तो कानुन ब्याकग्राउन्ड भएका मान्य सांसदले नहेरिकन ल्याएको कारणले यस्तो भएको हो कि भन्ने पनि बुझाइ छ
यसमा के छ भने पहिला यो विधायन समितिमा सबै आउँथ्यो विधायन समितिमा अलिकति कानुनसँग सरोकार राख्ने सदस्यहरू हामी छौँ तर अहिले निर्वाचन सम्बन्धी कानुन चाहिँ यो राज्य व्यवस्था समितिले आउँदा विधायन समितिमा यो आउँदा पनि आउँदैन वास्तवमा हामीले जस्तो मुलुक ऐनमा फौजदारी संहिता देवानी संहितामा जो महिनौँ वर्षौँ लगाएर कति मेहनतपूर्वक हामीले काम गरेका छौँ एउटा शब्द अक्षर अक्षरका प्रभावहरू के हुनसक्छ यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय के छ व्यवस्था तर यी व्यवस्थाहरूका सन्दर्भमा चाहिँ यस हिसाबबाट छलफल भएन त्यसको दोषी हिस्सा मैले पनि लिनै पर्छ फेरि जति जे भए पनि कानुनी सिद्राहरू दिइयो यसको हिस्सा मैले पनि लिनुपर्छ आगामी दिनमा यी कानुनहरूलाई समसामयिक परिवर्तन गर्न खाँचो छ भनेर जुन तपाईँले औलाउनु भएको छ मेरो पूर्ण समर्थन छ र त्यसको अगुवाई म गर्छु
एमालेका चितवन जिल्ला अध्यक्ष कृष्ण भक्त पोखरेल उहाँसँग आज हामीले प्रधानमन्त्री चयनमा एमालेको अवरोध आयोगको निर्णय अनुसार भरतपुर महानगरपालिका 19 नम्बर ओडामा हुने पुनः मतदान स्थानीय तह निर्वाचन ऐनमा देखिएको कमजोरी लगायतका विषयमा छलफल गर्यौं कुराकानीसँगै हामी उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिलो नेपालको अन्तिम चरणमा आइपुगेका छौं कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु नमस्कार